आजको दिनमा हामी एउटा हाम्रो क्रिस्चियन समुदायमा हामीले हेर्छौँ भने कि एउटा सेवक भनेर हामी यस्तो व्यक्तिलाई चिन्छौँ जसले चाहिँ आफ्नो सारा जीवन हरेक समय चर्चको काममा लागेको छ. उसलाई हामी एउटा सेवक भनेर हामी बुझ्ने गर्दछौँ. एक अर्थमा यो सही पनि हो, पनि सेवक हो. र यसमा हाम्रो के बुझाइ छ भन्दाखेरि, जब हामी सेवक भन्छौँ उसलाई नै सबै कुरा उसले नै गर्नुपर्छ भन्ने हामीले बुझ्दछौँ. ताकि हाम्रो हामी एउटा विश्वासी भएर हामीले सुसमाचार प्रचार गर्नु हुँदैन, तेलापनमा हुर्काउने कामदेखि लिएर हरेक कुरा कि एक सेवकको मात्रै हो भनेर हाम्रो बुझाइ छ. र कतिपटक यो हाम्रो गलत बुझाइसँगै हामीले विभिन्न ती अगुवाहरूबाट, ती सेवकहरूबाट हाम्रो विभिन्न अपेक्षाहरू हामीले राख्दछौँ. तर जब हामी बाइबलमा हेर्छौँ भने ख्रिस्टले आफ्ना तेलाहरूलाई एउटा सेवा गर्नको निम्ति उहाँले सिकाउनु भएको छ. उहाँले सिकाउनु मात्रै भएन, ख्रिस्ट येशूले आफ्ना चेलाहरूलाई एउटा उदाहरण पनि दिनुभएको छ. र ख्रिस्ट येशूले हरेक विश्वासीहरूलाई, ख्रिस्ट पछ्याउनेहरूलाई एउटा विश्वासी मात्रै होइन, उहाँले चेला हुनको निम्ति बोलाउनु भएको छ. र हामी सबैजना ख्रिस्टका चेलाहरू हौँ. जो जतिजना ख्रिस्टका पछि ख्रिस्टमा विश्वास गरेका छौँ, हामीहरू उहाँका चेला हुन बोलाइएका छौँ. र हामी जब चेला हुन्छौँ, हामी एक अर्काको सेवा गर्नको निम्ति पनि बोलाइए. र जुन कुरा हामीलाई ख्रिस्ट येशूले आज्ञा मात्रै गर्नु भएन, उहाँले एउटा उदाहरण आफैले गरेर उहाँले यो हामीलाई आज्ञा दिनुभएको छ, सिकाउनु पनि भएको छ. र हामी आज त्यही विषयमा हामी हेर्नेछौँ जुन चाहिँ योहन्ना सुसमाचार 13:1-17. कृपया तपाईँहरूले आफ्नो बाइबलमा यस खण्डलाई निकाल्नुहोला. आशा गर्छु तपाईँले यस खण्डलाई पाइसक्नु भएको छ. सुसमाचार योहन्ना 13:1-17 म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गरिदिनेछु. शीर्षकमा यसो लेखेको छ, यीशुले आफ्ना चेलाहरूका गोडा धुनुभएको. पदे निस्तार चाडको अघि यस संसारबाट बिदा भएर पिता कहाँ जाने उहाँको समय आइपुग्यो भन्ने यीशुले थाहा पाउनुभयो. अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्य समय प्रेम गर्नुभयो. अनि बेलुकीको भोजनको बेला दियावलसले सिमोनको छोरा यहुदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो. पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो र परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथ्यो. अनि उहाँ भोजनबाट उठ्नुभयो र बाहिर वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा भिड्नुभयो. तब उहाँले भाँडामा पानी खन्याउनु भयो र चेलाहरूका गोडा धुन लाग्नुभयो र आफूले बेरेको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो. जब उहाँ सिमोन पत्रुस कहाँ आउनुभयो, तिनले उहाँलाई भने, प्रभु के तपाईँले मेरो गोडा धुने? येशूले तिनलाई जवाफ दिनुभयो, म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ. पत्रुसले उहाँले भने, तपाईँले मेरा गोडा कहिले धुनुहुने छैन. येशूले तिनलाई जवाफ दिनुभयो, मैले धोइदिन भने त मसित तिम्रो केही हिस्सा हुने छैन. सिमोन पत्रुसले उहाँलाई भने, हे प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर समेत धोइदिनुहोस्. येशूले तिनलाई भन्नुभयो, नुहाइसकेको मानिसलाई गोडा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ. अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन, किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नुहुन्थ्यो, चिन्नुभएको थियो. यसै कारण उहाँले भन्नुभएको थियो, तिमीहरू सबै शुद्ध छैनौ. तिनीहरूका गोडा धोइसक्नु भएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो. तब उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू जान्दछौ मैले तिमीहरूका निम्ति के गरेँ? तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ, त्यो तिमीहरू ठिकै भन्दछौ, किनभने म उही हो. यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूका निम्ति गरेँ तिमीहरूले पनि त्यसै गर. साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठुलो हुँदैन. यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्य हुनेछौ. हामी यस खण्डलाई विशेष एउटा यस वचनको मुख्य विचारमा हामी हुनेछौँ. यसको मुख्य विचार यो हुनेछ कि ख्रिस्ट येशू एक नम्र सेवक हुनुहुन्छ. को मुख्य विचार ख्रीष्ट येशू एक नम्र सेवक हुनुहुन्छ र यसमुनि हामी वचनको दुईवटा बुँदालाई हामी हेर्नेछौँ. पहिलो रहेको छ कि ख्रीष्टले दिनुभएको नम्र सेवाको उदाहरण पद एकदेखि हामी पद पाँचसम्म ख्रीष्टले दिनुभएको उदाहरणलाई हामी हेर्नेछौँ, एउटा नम्र सेवकको उदाहरण. र त्यस पछाडि हामी दोस्रो बुँदामा हेर्नेछौँ नम्र सेवाको निम्ति आज्ञा, ख्रीष्टले दिनुभएको आज्ञा. दुईवटा शब्द हामी सुरुमा उदाहरण हेर्नेछौँ, त्यस पछाडि हामी आज्ञालाई हेर्नेछौँ. भन्नुहोस् हामी पहिलो वचनको पहिलो बुँदालाई ख्रीष्टले दिनुभएको जुन एउटा नम्र सेवाको उदाहरणलाई हामी हेर्नेछौँ. हामी यहाँ सुरु पद एकमा नै हामी देख्दछौँ कि निस्तार चाडको अघि भन्ने विषयमा. जब हामी निस्तार चाड नै कुरा हामी देख्छौँ कि हामी पक्कै पनि हामीलाई पुरानो नियमको हामीलाई स्पष्टसँग थाहा छ कि हामी प्रस्थान 12 अध्यायबाट निस्तार चाडको सुरुवात भएको थियो भन्ने कुरा हामीलाई थाहा छ. र यो यहुदीहरूले हरेक वर्षमा एकपटक उनीहरूले मनाउने गर्दथे. र विशेष उनीहरूले किन मनाउँथे भन्दाखेरि तपाईँहरूलाई थाहा छ कि ख्रीष्टले परमेश्वरले उनीहरूलाई मिस्रको दासत्वबाट कसरी निकाल्नुभयो भनेर उनीहरूले त्यो सम्झनामा उनीहरूले यो चाड मनाउने गर्दथे. र यहाँ हामी देख्दछौँ कि ख्रीष्ट येशूले यस संसारबाट बिदा भएर पिता कहाँ जाने उहाँको समय आइपुगे भन्ने येशूले थाहा पाउनुभयो. कि यसको मतलब ख्रीष्ट येशूलाई यहाँ आएर मात्रै कि उहाँ पिता कहाँ अब जाने म मेरो समय आएको छ भनेर कि उहाँलाई थाहा भएको पक्कै पनि होइन. हामी जब हामी अगाडिको खण्डमा हामी हेर्छौँ भने हामी 12 अध्यायको 23 पदमा पनि हामी हेर्छौँ भने जब ग्रिकहरू फिलिप कहाँ आएर जब ख्रीष्ट येशू कहाँ भेट्छौँ भनेर उनीहरूले आग्रह गरे त्यो समय हामी पाउँछौँ कि ख्रीष्टले मेरो समय अब महिमित हुने समय आइपुगेको छ भनेर ख्रीष्टले भन्नुहुन्छ. त्यति मात्रै होइन पद तिनलाई पनि तपाईँले हेर्नुहोस् न, तिनको अन्तिम खण्डमा कि र परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथ्यो. ख्रीष्ट येशूले यो समय पहिले नै जान्नुहुन्थ्यो कि उहाँ अनभिज्ञ हुनुहुन्न थियो. उहाँको समयमा उहाँ पूर्ण रूपमा उहाँ के गर्दै हुनुहुन्छ, उहाँ कता जाँदै हुनुहुन्छ भन्ने कुरा उहाँलाई स्पष्ट थाहा थियो. तर पनि यहाँ हामी यो देख्दछौँ कि ख्रीष्ट येशूले जब यो थाहा पाउनुभयो, उहाँलाई यो थाहा भयो, अहिले पनि उहाँले स्मरण गर्नुभयो, त्यस पछाडि उहाँले आफ्नाहरूलाई प्रेम गर्नुभयो ख्रीष्ट येशूका मानिसहरूलाई. र उहाँले तिनीहरूलाई के गर्नुभयो, अन्त्य समय प्रेम गर्नुभयो. यस खण्डमा हामीले हेर्छौँ भने आफ्नाहरू भन्ने बित्तिकै यसले के देखाउँछ भन्दाखेरि आफ्ना चेलाहरूलाई, चेलाहरूलाई उहाँले प्रेम गर्नुभयो. र त्यो प्रेम कहिलेसम्म, पद एकमा हेर्नुहोस् न, अन्त्यसम्म प्रेम गर्नुभयो. ख्रीष्ट येशूले प्रेम क्षणिक प्रेम गर्नुभएन, उहाँले अन्त्यसम्म प्रेम गर्नुभयो. र यो प्रेम गर्नुभयो भन्ने कुरा, यसको प्रमाण ख्रीष्टले कहाँ दिनुभयो त, ख्रीष्ट येशूले आफ्ना चेलाहरूलाई उहाँले आफू क्रुसमा मरेर त्यो प्रेमको प्रमाण दिनुभयो. देख्नुहोस् ख्रीष्टले क्रुसको मृत्यु र पुनरुत्थानले ख्रीष्टको प्रेम अनन्तसम्म छ भन्ने कुरा हामी देख्दछौँ. जो ख्रीष्ट येशू ग्रेक परमेश्वरको उहाँ दोस्रो व्यक्ति हुनुहुन्छ, जो आफै मरेर आफ्ना चेलाहरूलाई अनन्तसम्म त्यो प्रेम गर्नु. यसको मतलब यो होइन कि ख्रीष्टको क्रुसको मृत्यु र पुनरुत्थानपछि मात्रै ख्रीष्ट येशूले परमेश्वरले तपाईँ र मलाई या त उहाँका चेलाहरूलाई अनन्तसम्मको प्रेमको निश्चयता गराउनु भएको होइन. कि उहाँले त हामीलाई आफ्ना जातिहरूलाई उहाँले त यी सारा ब्रह्माण्ड सृष्टि हुनुभन्दा अगाडिबाट उहाँले प्रेम गर्नुहुन्थ्यो. त्यस कारण जब मानिसहरूले आफ्ना मानिसहरू पाप गरे तापनि उहाँ प्रेमको कारण, उहाँले प्रेम गर्नुभएको कारण उद्धारको निम्ति ख्रीष्ट येशू आउनुभएको हो. तपाईँ र ममा कुनै असल कुरा भएर अथवा त चेलाहरूमा कुनै पनि यहाँ यी 12 चेलाहरूमा कुनै असल कुरा भएर ख्रीष्टले उनीहरूलाई प्रेम गर्नुभएको होइन. ख्रीष्ट येशू उनीहरूमा केही कुरा भएको कारण उहाँ ख्रीष्ट चाहिँ क्रुसमा मर्नुभएको होइन. ख्रीष्टले प्रेम गर्नुभएको कारण क्रुसमा मर्नु, प्रेम गर्नुभएको कारण उहाँले हामीलाई प्रेम गर्नुभयो, त्यस कारण उहाँले कृपा देखाउनु भयो, त्यसकारण उहाँ क्रुसमा र ख्रिस्टले गर्नुभएको प्रेमको प्रमाण त्यही कलवरीको क्रुस। आज तपाईँ कोही ख्रिस्टमा हुनुहुन्छ र तपाईँ आफ्नो परिवार, आफ्नो साथीभाइ, आफ्नो समाजबाट केही उपेक्षित हुनुभएको छ भने म तपाईँलाई भन्न चाहन्छु, तपाईँ र मैले जब मानवीय दृष्टिकोणबाट हेर्छौँ भने, जब तपाईँ र मलाई आफ्नै आफन्तहरूबाट घृणा गर्दा तपाईँ र मलाई भावनात्मक रूपमा केही चोट पुग्छ, तपाईँ र मलाई दुःख अवश्य लाग्छ, तर पनि एउटा परमेश्वरको वचनको सत्यता तपाईँहरूको बिचमा तपाईँलाई मलाई भन्न दिनुहोस् कि तपाईँ र म त्यो प्रेम क्षणिक छ, केही समयपछि यो प्रेम बिलाएर जाँदछ, तर जब तपाईँ र म ख्रिस्टबाट प्रेम गरिएका छौँ, जब तपाईँ र म नै परमेश्वरबाट ख्रिस्टमा खिचेका छौँ र ख्रिस्टमा छौँ भने, अब त्यो प्रेम केही कुराले तपाईँ र मलाई त्यो प्रेम कहिले पनि विलय भएर जाँदैन, त्यो प्रेम अनन्तसम्म रहन्छ, त्यो प्रेम तपाईँ र मलाई गरिएको प्रेम अन्त्यसम्म रहन्छ। त्यस कारण पावलले हामीलाई रोमी पुस्तकमा यसरी भन्नुहुन्छ, रोमी 8 अध्यायमा एकपटक पल्टाउनुहोस् न कृपया, रोमी 8 अध्यायमा यदि तपाईँ र म ख्रिस्ट परमेश्वरको प्रेम हामीमा छ भने, अब यो प्रेम कहिलेसम्म रहन्छ, जुन अनन्तसम्म रहने प्रेम पावलले तपाईँ र मलाई यहाँ कसरी बताउनुहुन्छ, 8 अध्यायको 35, रोमी 8 अध्यायको 35 म पढ्नेछु। कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले? यस्तो लेखिएको छ, तपाईँको खातिर हामी दिनभरि मारिन्छौँ, काटिने भिडाहरू जस्तै हामी गनिएका छौँ। होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौँ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशूमा, ख्रिस्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। जब हामी परमेश्वरबाट प्रेम गर्छौँ, अब यो प्रेमलाई केही कुराले पनि अब अलग गर्न सक्दैन, र यो प्रमाण तपाईँ र मलाई ख्रिस्टले आजभन्दा 2000 वर्ष अगाडि नै क्रुसमा दिलाउनु, उहाँको मृत्यु र पुनरुत्थान, अब त्यो प्रेम यदि तपाईँ र म ख्रिस्टमा छौँ भने, यदि तपाईँ र मलाई हाम्रो आफन्तहरूले उपेक्षित गर्नुभएको छ भने, तपाईँले त्यो महसुस गर्नुभएको छ भने, म तपाईँलाई यो सत्यता बताउन चाहन्छु। परमेश्वरको वचनले यही भन्दछ, यो सत्यता तपाईँ र ममा सदा रह, अब ख्रिस्टको प्रेमबाट तपाईँ र मलाई केही कुराले पनि छुटाउन सक्दैन। ख्रिस्टले चेलाहरूलाई यो प्रेम गर्नुभयो, उहाँले प्रेम गर्नुभएपछि उहाँले एउटा सेवाको उदाहरण अब दिँदै हुनुहुन्छ। पद 2 हेर्नुहोस्, यो कुन समयमा उहाँले यो एउटा उदाहरण दिँदै हुनुहुन्छ, यहाँ एउटा भोज छ, पद 2 तपाईँले देख्नुहुन्छ, अनि बेलुकीको भोजको बेलामा कि युदा इस्करियोतलाई यो थाहा थियो, उसले अगाडि नै सल्लाह गरिसकेको थियो कि ख्रिस्ट येशूलाई फसाउनको निम्ति उसले यो अगाडि नै यो निर्णय गरिसकेको थियो। जब हामी लुकाको पुस्तक 22 अध्यायमा हेर्छौँ भने, उसले अगाडि नै यो मिलो महत्त्व गरिसकेको थियो कि उसले ख्रिस्ट येशूलाई फसाउने उसले निर्णय गरिसकेको थियो। प्रतिमलाई हेर्नुहोस् न, ख्रिस्ट येशूले कि जो पिताले सबै थो ख्रिस्ट येशूलाई दिनुभएको थियो, उहाँ जो परमेश्वरबाट हुनुहुन्थ्यो र उहाँ फेरि परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ, उहाँलाई यो थाहा थियो, किनकि ख्रिस्ट येशू कुनै पनि मानिसले बनाएका होइनन्, मानिसले निर्माण गरेका ख्रिस्ट होइनन्, उहाँ जो सारा ब्रह्माण्ड सृष्टि गर्नुहुने परमेश्वरबाट आउनुभएको, उहाँले प्रेम गर्नुभएको, उहाँ आउनुभयो, अब उहाँले के गर्नुभयो भन्ने कुरा हामी यहाँ देख्दछौँ कि किन ख्रीष्ट येशूले यहाँ चेलाहरूलाई यहाँ एउटा उदाहरण दिँदै हुनुहुन्छ, किन ख्रीष्ट येशूले चेलाहरूको खुट्टा उहाँले घोडा धुँदै हुनुहुन्छ? जब हामी लुकाको पुस्तकमा हामी हेर्छौँ भने, जब ख्रीष्ट येशू र चेलाहरूले प्रभुभोजको समयमा हामी त्यहाँ एउटा घटनालाई देख्दछौँ, किन चेलाहरूले त्यहाँ अब ख्रीष्ट उहाँ स्वर्गारोहण पिता कहाँ जाँदै हुनुहुन्छ भन्ने कुरा उहाँले थाहा गरे। त्यस पछाडि उनीहरूले अब हामी मध्ये को चाहिँ हामी ठुलो हुने, हामी मध्ये को ठुलो हुने, उनीहरू सेवा गर्नलाई होइन, उनीहरू चाहिँ अब हामी को ठुलो हुने र हामी अब सेवा को कसले पाउने भन्ने उनीहरूको यहाँ तर्क वितर्कहरू थियो। त्यसै कारण ख्रीष्ट येशूले यहाँ उनीहरूलाई चेलाहरूलाई यहाँ बताउँदै हुनुहुन्छ कि जो ख्रीष्ट येशू जो पिताबाट आउनुभयो, जो प्रिय परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ, तर पनि उहाँले आफ्ना चेलाहरूको गोडा धुनको निम्ति उहाँ यहाँ तयारी हुनुभयो। उहाँले यहाँ एउटा उनीहरूलाई एउटा उदाहरण दिँदै हुनुहुन्छ। यहाँ ख्रीष्ट येशूले भन्नुभएको थियो कि यहाँ लुका 22:27 पदमा हामीले हेर्छौँ भने, म तिमीहरूका बिचमा एकजना सेवा गर्ने जस्तै हुँ ख्रीष्टले भन्नुभएको छ। त्यति मात्रै होइन, उहाँले मर्कुसको पुस्तकमा म सेवा पाउनलाई होइन सेवा दिनलाई अथवा सेवा गर्नलाई आएको हुँ भन्नुहुन्छ। र ख्रीष्टले यहाँ त्यही सेवा उहाँले त्यही सेवाको उदाहरण दिँदै हुनुहुन्छ। ख्रीष्ट येशूले सेवा पाउन होइन सेवा दिनको निम्ति, ख्रीष्टले चेलाहरूलाई मान सम्मान पाउनको निम्ति होइन, सेवा पाउनको निम्ति होइन, सेवा गर्नको निम्ति उहाँले यो उदाहरण दिँदै हुनुहुन्छ। त्यो समयमा जब हामी हेर्छौँ भने, त्यो समयमा कुनै पनि एउटा नोकरले पनि एउटा मालिकको जुत्ता खोल्ने काम गर्दैनथ्यो, तर पनि ख्रीष्ट येशू यहाँ आएर चेलाहरूको आफ्नो गोडा धुन लाग्दै हुनुहुन्छ। तपाईँ विश्वास गर्न सक्नुहुन्छ जसले सबै कुरा सृष्टि गर्नुभयो, जसले सारा वैभव त्यागेर, स्वर्गीय वैभव त्यागेर, आफ्नो सिंहासनलाई त्यागेर यस पृथ्वीमा मानव भई आउनुभयो र उहाँले आफ्ना चेलाहरूको गोडा धुँदै हुनुहुन्छ। येशूले एक उहाँ नम्र सेवाको उदाहरण उहाँले यहाँ चेलाहरूलाई दिँदै हुनुहुन्छ, किनभने चेलाहरूको बुझाइ अब हामी को ठुलो हुने, तर ख्रीष्टले तिमीहरू अब ठुलो होइन, तिमीहरूले एकअर्काको सेवा, किनकि ख्रीष्टको चेलाहरू ख्रीष्टको पाइला पछ्याउनेहरू हो। त्यसै कारण यहाँ ख्रीष्टले यहाँ भन्दै हुनुहुन्छ, तिमीहरू एक अर्काको सेवा गर्नु, तिमीहरू कोही पनि ठुलो कोही पनि सानो होइन। आज हामी चर्चमा छौँ, आज हामी ख्रीष्टका चेला छौँ, ख्रीष्टमा विश्वास गरेका छौँ, त्यस कारण आज तपाईँ र म ख्रीष्टका चेला भए, आज हामी चर्चमा छौँ, यसरी भेला भएका छौँ, कि आज यो उदाहरण तपाईँ र मेरो निम्ति पनि यो लागु हुँदैन। ख्रीष्टले यो दिनुभएको उदाहरण तपाईँ र आज चाहिँ मैले पछ्याउनु पर्दैन। मैले यो भनिरहेको छैन कि तपाईँ र मैले हामी हरेकजनाको यो सेवा गर्नको निम्ति तपाईँ र मैले ख्रीष्टले धुनुभए जस्तै मानिसको गोडा धुनुपर्छ भन्ने मैले भनिरहेको छैन, कि ख्रीष्टले यो त एक अर्काको नम्र सेवा गर्नको निम्ति यो एउटा उदाहरणको निम्ति यो प्रयोग गर्नुभएको छ। यसको मतलब कि तपाईँ र मैले एकअर्कालाई चेलापनमा हुर्काउने, एकअर्कालाई तपाईँ र मैले एउटा ऊ पापसँगको सङ्घर्षमा उसलाई सहायता गर्ने, कि तपाईँ र मैले मात्रै सेवा पाउने होइन, हामीले एक प्रकारको निम्ति सेवा गर्नको निम्ति यो उदाहरण। तपाईँ र मैले नयाँ नियममा हेर्छौँ भने हामीले प्रशस्तै पाउँछौँ कि ख्रीष्टले एकअर्का भन्ने शब्द, वान एनदर भन्ने शब्द धेरै ठाउँ प्रयोग गर्नुभएको छ। एकअर्काको निम्ति प्रार्थना गर, एकअर्काको भार उठाऊ भन्ने शब्दहरू, एकअर्काको वास्ता गर, प्रेम गर भन्ने शब्दहरू हामी धेरै ठाउँ पाउँछौँ। त्यही कुरा चेलाहरूले गुमाइरहेका थिए, त्यही कारण ख्रीष्ट येशूले यहाँ यो घोडा धोएर, किनकि त्यो समयमा घोडा धुने भनेको एकदमै कमारोले पनि गर्दैनन्। क्रिस्टले त्यो कुरा गर्नुभयो किनभने उहाँ एकदमै नम्र तल होचिएर चेलाहरूलाई त्यो एउटा सेवाको उदाहरण दिनुभयो। आज तपाईँ र मैले एकअर्काको सेवा गर्छौँ, एकअर्काको हामी वास्ता गर्छौँ भने हामी प्रशंसा पाउनको निम्ति होइनौँ, हामी एकअर्कालाई चेलापनमा हुर्काउने, एकअर्काको निम्ति प्रार्थना गर्ने, तपाईँ र मैले यो गर्नुपर्ने जिम्मेवारी क्रिस्टले दिनुभएको उदाहरणबाट। तपाईँ र म यहाँ आउँछौँ, हामी यो चेयरहरूमा बस्छौँ, हामी यहाँ सफा भएको देख्छौँ, यो पनि एउटा क्रिस्टियनमध्ये, यो पनि एउटा सेवा, हामी एकअर्काको निम्ति सेवा गरेर यो क्रिस्टले चेलाहरूलाई सिकाउनु भएको यो एउटा उदाहरण हो। क्रिस्टले यो उदाहरण मात्रै उहाँले दिनुहुँदैन, तर उहाँले अब यही कुरा गर्न आफ्ना चेलाहरूलाई के गर्नुहुन्छ, आज्ञा दिनुहुन्छ। हाम्रो आजको वचनको दोस्रो कुरा, र क्रिस्टले हामी छ पदमा हेरौँ न, जब यो उदाहरण उहाँले दिनुभयो कि यहाँ हामी पाउँदछौँ कि पत्रुसले यो कुरा बुझेर र उहाँले भन्छन्, प्रभु के तपाईँले मेरो गोडा धुने, पत्रुसको निम्ति यो असम्भव छ भन्ने त उसले यो प्रश्न गरिरहे, किनकि तपाईँ प्रभु मेरो मालिक हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिए। त्यसै कारण त तल पत्रुसमा हेर्नुहोस् न, यो भन्नुहुन्छ, तिमीहरू मलाई प्रभु, गुरु र प्रभु भन्दछौ। हामी एक शिला भएर, हामी एक शिष्य भएर कसरी हाम्रो गुरु, हाम्रो मालिकको मालिकद्वारा हामीले हाम्रो गोडा धुवाउने? तर यहाँ फेरि ख्रिस्टले उनलाई फरक जवाफ दिनुहुन्छ। हेर्नुहोस् त पद सातमा, म के गर्दैछु तिमी कहिले जान्दैनौ, अहिले सरी म के गर्दैछु तिमी अहिले जान्दैनौ तर पछि बुझ्नेछौ। जुन ख्रिस्ट यीशुले जुन गोडा धुइदिनुभयो, यो विषयमा तिमीले यो के गर्दैछु तिमी जान्दैनौ, र यहाँ भन्नुहुन्छ तर पछि बुझ्नेछौ। पछि भन्नाले कहिले? सायद यो हुनसक्छ कि ख्रिस्टले अब यहाँ तल उहाँले भन्दै हुनुहुन्छ पद आठको कुरा है, या त हामी यही 14 अध्यायको हामीले 26 पदमा हेर्छौँ भने ख्रिस्ट पछाडि त्यहाँ ख्रिस्टले भन्नुहुन्छ, मेरो आत्मा अथवा पवित्र आत्मा आएपछि मैले भनेको कुरा तिमीहरूले जान्नेछौ, बुझ्नेछौ भन्नुभएको छ। यो दुईवटा अर्थ लाग्न सक्छ पछि भन्नुको अर्थ। एउटा अर्थ ख्रिस्टले पद आठमा पनि बताइदिनु भएको छ, एउटा सन्दर्भमा, यसको सन्दर्भमा हेर्छौँ भने ख्रिस्टले मैले धोइदिन भने त मसित तिम्रो केही हिस्सा हुने छैन भन्ने अर्थमा पछि भन्नुभएको, उहाँले जब एक्सप्लेन गर्नुभयो त्यस अर्थमा। र अर्को अर्थ भनेको कि जब पवित्र आत्मा हुनुहुन्छ त्यस पछाडि तिमीहरूले बुझ्नेछौ भन्ने अर्थमा। र ख्रिस्टले यहाँ उनलाई यो बताउनु भएको छ। अझै पनि त्यहाँ पद आठको सुरुमा अझै पनि हामीले हेर्छौँ भने पत्रुसले ख्रिस्टले भन्नुभएको के हो भन्ने कुरा उसले बुझेको छैन, तर पनि ख्रिस्टले अझै उनलाई स्पष्ट बताउनुहुन्छ, मैले धोइदिन भने त मसित तिम्रो केही हिस्सा हुने। यहाँ देख्दै हुनुहुन्छ हिस्सा भन्ने शब्द, यो शब्दलाई विचार गर्नुहोस्, यदि ख्रिस्टले उनको गोडा धोइदिनु भएन भने मसँग तिम्रो केही पनि हिस्सा हुने छैन, तिम्रो मेरो बिचमा कुनै सम्बन्ध छैन। किन ख्रिस्टले यो भन्नुभयो? यहाँ ख्रिस्टले यो गोडा धोइदिने कुरामा एउटा सांकेतिक अर्थमा कि मानिसहरूको पाप धोइदिने विषयमा उहाँले यो कुरा गर्दै हुनुहुन्छ। यदि मैले तिमीहरूको पाप क्षमा गरिन, तिमीहरूको पाप मैले जुन परमेश्वरसँगको मिलापको निम्ति त्यो बलिदान, त्यो रगत मैले बगाइदिइनँ भने, तिमीहरूको पाप धोइदिइनँ भने, तिमीहरू परमेश्वरको राज्यमा, परमेश्वरको राज्यको हिस्सा तिमीहरू हुँदैनौ, परमेश्वरको राज्यमा तिमीहरू प्रवेश गर्न पाउने। यसले यो के देखाउँछ भन्दाखेरि ख्रिस्टको भनाइबाट हामी यो स्पष्ट हुन्छौँ कि प्रियहरू,
त्यहाँ कुनै पनि अरू बाटो छैन कि परमेश्वरको राज्यमा प्रवेश गर्नको निम्ति. परमेश्वरको राज्यको निम्ति केवल ख्रीष्ट येशूको रगत मात्रै त्यहाँ छ, कुनै पनि पशु पंक्षीको रगत होइन. येशूले आफ्नो रगत बगाएर आफ्नो पाप धोइदिनु भयो. जुन यो ख्रीष्टले यो गोडा धोइदिनु भयो, यो चाहिँ जब क्रुसमा उहाँ जाँदै हुनुहुन्थ्यो त्योभन्दा उहाँले अगाडि गर्नुभएको कुराले के देखाउँछ भन्दाखेरि, ख्रीष्टले आफ्नो प्राण क्रुसमा बगाउनु भएको जुन त्यो रगतको एउटा त्यो साइन पनि हो कि ख्रीष्टको रगतले मात्रै मेरो हाम्रो पाप धुन सक्छ भन्ने कुरा यसले देखाउँदछ. यही ख्रीष्टले भन्छ, त्यही भन्दै हुन्छ, मैले धोइदिन भने त मसित तिम्रो केही हिस्सा हुने, केही हिस्सा हुनेछ. त्यसै कारण हामी हेर्छौँ भने रोमीमा हामी हेर्छौँ भने अब कोही ख्रीष्टमा छ भने दण्डको आज्ञा. यदि तपाईँ र मलाई ख्रीष्टको यही ख्रीष्टको रगतले हाम्रो पाप धोइएको छ भने अब हामी परमेश्वरको राज्यको एक हक भएका छौँ. केवल ख्रीष्ट येशूद्वारा अब हामी ख्रीष्टसँगै, अब हामी ख्रीष्टसँगै उहाँको एउटा ख्रीष्टसँगै परमेश्वरसँग मिलाप भएका छौँ. अरू कुनै पनि बाटो छैन, कुनै पनि त्यहाँ कुनै पनि माध्यम छैन कि परमेश्वरको राज्यको निम्ति, त्यहाँ कुनै पनि माध्यम छैन कि हाम्रो पाप क्षमाको निम्ति. त्यहाँ केवल एउटै माध्यम छ, केवल ख्रीष्ट येशू हुनुहुन्छ. केवल ख्रीष्ट येशू पत्नौलाई विचार गर्नुहोस् न, जब ख्रीष्टले यो कुरा भन्नुभयो सिमोन पत्रुसले कस्तो जवाफ दिएका छन्. हे प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर समेत धोइदिनुहोस्. देख्दै हुनुहुन्छ माथि जब सिमोन पत्रुसले भन्दैछ, के तपाईँ प्रभुबाट मेरो गुरुबाट के हाम्रो गोडा धुने, यो कहिले पनि हुन सक्दैन. तर अब यहाँ देख्दै हुनुहुन्छ कि सिमोन पत्रुसले जब ख्रीष्टले यो कुरा भन्नुभयो, जब उनले यो कुरा बुझे, त्यस पछाडि उनको प्रतिक्रिया, अब मेरो गोडा मात्र होइन मेरो हात र मेरो शिर पनि अब तपाईँले धोइदिनुहोस्. र फेरि ख्रीष्ट येशूले हेर्नुहोस् न पद दसमा फरक जवाफ दिनुहोस्. खास यहाँ ख्रीष्टले भन्दै हुनुहुन्छ कि नुहाइसकेको मानिसलाई गोडा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन. ख्रीष्टले के भन्दै हुनुहुन्छ कि त्यो समयमा कि यदि कोही व्यक्ति एक घरबाट अर्को घरमा एउटा पाहुनाको रूपमा जाँदथ्यो भने उसले पहिले नै आफ्नै घरमा नुहाएर मात्रै जानुपर्छ, त्यो समयको यो प्रचलन थियो. त्यसै कारण ख्रीष्ट येशूले त्यही घटनालाई एउटा उदाहरणको रूपमा लिएर उनीहरूलाई यो बताउँदै हुनुहुन्छ, उहाँले सिकाउँदै हुनुहुन्छ. त्यसै कारण उहाँले भन्दै हुनुहुन्छ कि जब त्यो व्यक्ति एउटा घरमा नुहाएर गइसकेपछि, जब त्यो घरमा पुग्थ्यो त्यस पछाडि उसलाई आफ्नो खुट्टा धुनको निम्ति, गोडा धुनको निम्ति पानी उपलब्ध गराइन्थ्यो, किनकि हिँडेर जाँदाखेरि त्यहाँ फोहोर हुन्थ्यो. त्यसै कारण त्यहाँ गोडा धुने प्रचलन. त्यही कुरालाई ख्रीष्ट येशू लिएर उनलाई अझ स्पष्ट पार्दै हुनु, नुहाइसकेको मानिसलाई गोडा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ. तर यहाँ अर्को खण्डले फेरि यहीँ देख्दछ, यहाँ ख्रीष्टले फेरि के भन्नुहुन्छ, त्यही उदाहरणलाई उहाँले फेरि अर्को आत्मिक अर्थ उहाँले बताउँदै हुनुहुन्छ. अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन. त्यो घटनालाई लिएर उनीहरूको बारेमा ख्रीष्टले के भन्दै हुन्छ, उनीहरू कसरी शुद्ध भइसके. हामी हेर्छौँ भने यो न 15:3 एकपटक हेर्नुहोस् न, उनीहरू कसरी शुद्ध भए, किन ख्रीष्टले तिमीहरू शुद्ध भइसकेका छौ. ए उनीहरू जब ख्रीष्टमा आए, ख्रीष्टको वचनले नै, म पढिदिनेछु, मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ. ख्रीष्टको वचनद्वारा उनीहरू शुद्ध भइसकेका थिए। त्यसैकारण ख्रिस्त र उनीहरू शुद्ध भएका थिए, ख्रिस्टमा उनीहरू ख्रिस्टले प्रेम गरेका थिए र पद एकमा नै हामीले हेर्छौँ भने र अन्त्यसम्म त्यो प्रेम उहाँले गर्नुभयो। त्यसै कारण उहाँले यहाँ यो उदाहरण दिनुहुन्छ कि तिमीहरू शुद्ध भइसकेका छौ, उनीहरू चाहिँ ख्रिस्टमा अगाडि नै उनीहरूलाई प्रेम गरिएका थिए, उनीहरू बचाइएका थिए, उनीहरूको पापबाट उद्धार भएका थिए। त्यसै कारण तिमीहरू त शुद्ध छौ भन्नुभयो, तर सबै त होइन। यहाँ पद एघारमा किन उहाँले सबै त होइन भन्नुभयो, किनकि उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नु भएको थियो। यसै कारण उहाँले भन्नुभएको थियो तिमीहरू सबै शुद्ध छैनौ। कि त्यहाँ ख्रिस्टले उहाँलाई थाहा थियो कि यहुदा इस्करियोतले उहाँलाई धोका दिनेछ, त्यसै किनकि ऊ परमेश्वरबाट प्रेम गरेका मध्येका एक थिएन, उसले ख्रिस्टलाई धोका दिने व्यक्ति थियो। त्यसै कारण उहाँले भन्छ तिमीहरू तर सबै त तिमीहरू शुद्ध भएका छन्, उनीहरू शुद्ध भएका छन्, जसले धोका दिन लागेको थियो ऊ शुद्ध भएका थिए। यहाँ हामी त्यसै कारणले भन्नुभयो, त्यति मात्र होइन, ख्रिस्टले अब गोडा धोइसक्नु भएपछि उहाँले भन्नुभयो तिमीहरू मैले तिमीहरूको निम्ति के गरेँ, ठुलो प्रभु छौ किनभने म उही हुँ, यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक प्रकारको गोडा धुनुपर्छ। कि हामीले अघि हेर्दै थियौँ कि ख्रिस्ट यसु, हामी फिलिपीको पुस्तकमा हामी हेर्दै थियौँ ख्रिस्ट यसु परमेश्वरको स्वरूपमा हुनु भएर पनि आफैलाई रित्नुभयो, उहाँले कहिले पनि परमेश्वरको बराबरीमा उहाँले ठान्नु भएन। जो आउनुभयो आफ्नो चेलाहरूको घुँडा धुनुभयो, आफ्नो नम्र सेवा गर्नुभयो र जो पापै नजान्नु नै पाप बन्नुभयो, पापीहरूको निम्ति उहाँ मर्नुभयो। देख्दै हुनुहुन्छ यहाँ, त्यसै कारण उहाँले भन्दै हुनुहुन्छ यदि म यही हुँ, म परमेश्वरको पुत्र भएर पनि मैले यो गरेँ, तिमीहरूलाई यो उदाहरण दिएको छु, अब तिमीहरूले पनि यो गर। ख्रिस्टले आज्ञा दिनुभयो, आज्ञा यो होइन कि तपाईँ र मैले एकअर्काको गोडा धुनुपर्छ, आज्ञा होइन, तर एकअर्काको सेवा गर्नको निम्ति। भोलि तपाईँ बिरामी हुनुभयो, तपाईँ आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्नु भएन, पक्कै पनि हामीले गोडा धुनुपर्छ। त्यो अवस्थामा हामीले अर्का वास्ता गर्नुपर्छ। तपाईँ हस्पिटलमा हुनुभयो, तपाईँले आफ्नो कपडा धुन सक्नु भएन, हामीले त्यो अवस्थामा सेवा गर्नुपर्छ। तर हामी सही छौँ, हामी सकुशल छौँ, तर पनि हामीले एउटा प्रोग्रामै गरेर गोडा धुने यो ख्रिस्टले गर्नुभएको आज्ञा दिनुभएको छ यो गोडा धुनुपर्छ भन्ने यो अर्थमा होइन। फेरि त्यो अर्थ त कि ख्रिस्टले अब को ठुलो को सानो भन्ने अर्थमा होइन, सेवा पाउनको निम्ति होइन, एक अर्कालाई समान सेवा गर्ने अर्थमा यो उदाहरण दिनुभयो। एकले अर्काको सेवा गर्ने चाहिँ यो आज्ञा दिनुभएको। तपाईँ र मलाई यो कुनै पनि छनौटको विषय होइन, तपाईँ र मलाई यो आज्ञा दिनुभएको छ। यदि तिमीहरूले मलाई प्रभु र गुरु भन्छौ भने अब तिमीहरूले पनि यो गर, एक अर्काको गोडा धुनुपर्छ भन्छ। अनि तपाईँ र म एक अर्काको सेवा गर्नको निम्ति उद्धार गरिएका, तपाईँ र म एक प्रवासी छौँ, प्रवासी यात्रामा हामी एक यात्री छौँ, यो यात्रामा तपाईँ र म एक अर्काको निम्ति सहज यात्राको निम्ति सहायता गर्नको निम्ति हामी यहाँ छौँ। यो आज्ञा हामीलाई दिइएको छ परमेश्वरले। तपाईँ र मलाई त्यत्तिकै यो चर्चमा राख्नु भएको होइन, तपाईँ र मलाई एउटा समुदायमा राख्नुभएको त्यत्तिकै होइन, तपाईँ र मलाई सेवा पाउनको निम्ति होइन, तपाईँ र मलाई सेवा एकअर्कालाई गर्नको निम्ति भएन। त्यही आज तपाईँ पनि यहाँ यस्तो सेवा खोज्दै हुनुहुन्छ कि म वरिष्ठ हुँ, यदि कुनै समारोहमा मेरो नाम आएन, मेरो निम्ति ताली बजेन, मलाई ब्याज लगाइदिनुपर्छ, मलाई खदा लगाइदिनु पर्छ म त भरिष्ठ हुँ के आज तपाईँ एक ख्रिस्टका चेला भएर तपाईँको मनासा यो तपाईँले कसैलाई चेलापनमा हुर्काउँदै हुनुहुन्छ वचनको शिक्षा दिँदै हुनुहुन्छ या त तपाईँले चर्च भवन सफा गर्दै हुनुहुन्छ कि तपाईँले अरूबाट प्रशंसा खोज्दै हुनुहुन्छ कि यो म अरूहरूको सेवा गरिरहेको भनेर बुझ्नुहुन्छ के तपाईँले यो बुझ्नुहुन्छ यहाँ ख्रिस्टले आज्ञा दिनुभएको छ एकअर्काको सेवा गर्नको निम्ति के तपाईँले त्यो सेवाको अवसर बुझ्नुहुन्छ म समुदायमा छु म चर्चमा छु मलाई आज्ञा गरेको छ कि एक अर्काको सेवा गर्नको निम्ति के तपाईँले मैले मेरो चर्चका भाइलाई मेरो चर्चका बहिनीलाई मेरो चर्चका दाजुलाई दिदीलाई आमा बुवालाई मैले कसरी सेवा गर्न सक्छु भनेर कि तपाईँ र मैले यो अवस्था खोजेका छु यो अवसरहरू खोजेँ कि तपाईँ र मैले जे पनि सेवा पाउनको लागि मात्रै अपेक्षा वचनले तपाईँ र मलाई आज्ञा गरेको यो गर भनेको त्यति मात्र होइन ब्रुहरू पद 15, 16, 17 विशेष हेरौँ न उहाँले 15 र 16 एउटा फेरि उदाहरण दिनुभएको छ कि उहाँले भन्नुहुन्छ किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूको निम्ति गरेँ तिमीहरूले पनि त्यसै गर खुसीले दिनुभएको उदाहरण त्यसै गर साँच्चै म तिमीहरूलाई भन्दछु नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठुलो हुँदैन जब हामी सबै कुरा गरिरहँदा पनि हामी ख्रिस्टभन्दा माथि चाहिँ हुँदैनौँ प्रियहरू ख्रिस्टले यही भन्दै हुनुहुन्छ कि ख्रिस्टले तपाईँ र मलाई यो आज्ञा दिनुभएको छ यो गर भनेर उदाहरण दिनुभएको छ भने उहाँले अब यो गर्छौ भने तिमीहरू ठुला होइन तिमीहरू एउटै हो ख्रिस्टले हामीलाई दिनुभएको छ हामी ख्रिस्ट सानो मसिनो हामी हुँदैन हामी सबै एक हामी सेवा गर्दै गर्दाखेरि हामी कतिपटक सानो मसियो भन्ने कोसिस तर हामी सबैजना उहाँले दिनुभएको आज्ञा उहाँले दिनुभएको उदाहरण आज्ञा पालना गर्नको निम्ति बोलाएका छौँ त्यसै कारण उहाँले भन्नुहुन्छ खबर लाने खबर पठाउने भन्दा ठुलो हुन्छ उदाहरण दिनुभएको र पद 17 हेर्नुहोस् न उहाँले के भन्नुहुन्छ अब उहाँले आफ्नो यो यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्य हुनेछौ तपाईँ र मैले यो जानेर मात्रै तपाईँ र मैले यो ज्ञान प्राप्त गरेर मात्रै हामी धन्य गर्न सक्दैनौँ परमेश्वरको हामी एक आशिषित व्यक्ति अथवा परमेश्वरले भन्नुभएको कुरा हामीले जानेर मात्रै अर्थ राख्दैन हाम्रो जीवनमा तपाईँ र मसँग हेड नलेज छ तर तपाईँ र मैले यहाँ देख्दै हुनुहुन्छ त्यो गर्यौ भने के छ तिमीहरू धन्य हुनेछौ अब त्यो धन्य हुने को हो जसले परमेश्वरको वचन सुन्छ जसले हामीले अहिले हेऱ्यौँ कि हामी एकअर्काको सेवा गर्नको निम्ति यहाँ छौँ जब हामी एकअर्काको सेवा गर्छौँ तब मात्रै हामीले जानेको हाम्रो स्वर्गशास्त्र तपाईँ र मैले जानेको हाम्रो सुसमाचारको ज्ञान यो कुराले अर्थ राख्दछ यदि तपाईँ र ममा टाउकोमा मात्रै छ तपाईँ र मैले मात्रै जानेका छौँ तर त्यो हामीले पालना गरेनौँ भने यसले अर्थ राख्दैन यसले हामी एक चेला हौँ भन्ने कुरा यसले अर्थ राख्दैन प्रयोग यसले तपाईँ र मेरो जीवनमा माने राख्दैन म एउटा प्रश्न गर्न चाहन्छु तपाईँको जीवनमा के कुराले तपाईँको व्यवहार तपाईँको जीवन जियाई के कुराले मार्क गरेको छ ए ख्रिस्टको प्रेमले कि संसारको कुराहरूले तपाईँको जीवनलाई मार्क के कुराले तपाईँको हामी सोचौँ तपाईँ र मेरो जीवनलाई के कुराले मार्ग के कुराले तपाईँ र मेरो व्यवहारले के कुरालाई देखाउँछ के तपाईँ र मेरो जीवन तपाईँ र मेरो व्यवहार संसारकै भोगले मार्ग गरेको छ क्रिस्टले दिनुभएको वचनले मार्ग तपाईँ र मलाई यहाँ आज्ञा दिएको छ, तपाईँ र मलाई क्रिस्टको चेला हुनलाई हामी बोलाइएका छौँ र चेलाहरूलाई यो आज्ञा दिएको छ कि एक अर्काको सेवा गर्नको र जुन सेवा सुसमाचारको सेवा चेलापनको सेवा हरेकजनाको यो जिम्मेवारी हामी हरेकजना सेवा गर्न बोलाएको तपाईँ र मेरो बाप हुनुहुने केवल ख्रिस्ट हुनुहुन्छ र उहाँबाट मात्रै हाम्रो उद्धार छ र उहाँबाट जब हामी उहाँको प्रेम अनन्तसम्म रहन्छ प्रेम क्षणिक छैन संसारको प्रेम एक दिन विलय भएर जान्छ एक दिन हराएर जान्छ तर हामी ख्रिस्टमा छौँ भने त्यो प्रेम अनन्तसम्म रह र त्यही प्रेमद्वारा हामी एकअर्काको निम्ति सेवा गर्नको निम्ति हामीलाई आग्रह गरे त्यही ख्रिस्टको प्रेमले तपाईँ र मैले सेवा गर्नुपर्ने वा यदि कोही ख्रिस्टको प्रेममा हुनुहुन्न भने कुराहरू तपाईँले आफ्नो पाप स्वीकार गर्नु पश्चाताप गर्नु ख्रिस्टमा तपाईँ आउनु ख्रिस्टको प्रेम अनन्तसम्म यदि हाम्रो प्रेम संसारको प्रेम क्षणिक मात्र तपाईँ र म ख्रिस्टमा छौँ भने यही ख्रिस्टको प्रेमले एक प्रकारको निम्ति सेवा कसैलाई देखाउनको निम्ति होइन यो ख्रिस्टले तपाईँ र मलाई प्रेम गर्नुभएको छ यो प्रेमले हामी एकअर्कालाई प्रेम गरौँ हामी एकअर्काको सेवा गरौँ त्यो ख्रिस्टले कसरी सेवा गर्नुभएको जो स्वर्गीय वैभवलाई त्यागेर आउनुभयो आफै ख्रिस्टमा हाम्रो पापको निम्ति मर्नुभयो भने तपाईँ र म पनि एकअर्काको निम्ति हामी सेवा त्यही ख्रिस्टको प्रेमले हामीलाई डोर्याउनु पर्छ आज तपाईँ र मलाई के कुराले एकअर्काको सेवा गर्न तपाईँ र मैले हस्पिटालिटीको कुराहरू गर्छौँ अतिथि सत्कारको कुरा गर्छौँ के कुराले तानिरहेको छ के तपाईँ र म बाध्यता भएर अरूको निम्ति म असल हुन्छु भन्ने हिसाबले गरिरहेका छौँ कि साँच्ची नै ख्रिस्टले तपाईँ र मलाई कसरी प्रेम गर्नुभएको छ त्यसकारण म पनि मेरो अरूहरूलाई मेरो दाजुभाइहरूलाई प्रेम गर्छु उनीहरूको सेवा गर्छु भने त्यो प्रेम बगिरहेको तपाईँ र मैले यो गर्नुपर्छ केवल ख्रिस्टको प्रेमबाट यो गर्नु आउनुहोस् हामी प्रार्थना